بسم اللہ الرحمن الرحیم، السلام علیکم۔ آج ہم آپ کے لیے کتاب اردو لازمی آزمائشی اشاعت جماعت نویں اور دسویں کے لیے سنٹیکس بک بورڈ ریکارڈ کرنے جا رہے ہیں۔ یہ کتاب الصفا آڈیو لائبریری کی جانب سے ریکارڈ کی جا رہی ہے۔ آئیے کتاب کا پارٹ نمبر 5 صفحہ نمبر 65 سے سنتے ہیں۔ سوال نمبر 5، درج ذیل میں درست جواب پر نشان لگائیے۔ الف، بڑھاپا دور ثانی ہوا کرتا ہے۔ نمبر 1، طفولت کا۔ نمبر 2، بچپن کا۔ نمبر 3، بلوغت کا۔ نمبر 4، جوانی کا۔ بے، بڑھیا کے جوان بیٹے مر گئے تھے۔ نمبر 1، 5۔ نمبر 2، 6۔ نمبر 3، 7۔ نمبر 4، 8۔ جی، بدھ رام آدمی تھے۔ نمبر 1، چالاک۔ نمبر 2، مکار۔ نمبر 3، نیک۔ نمبر 4، بے وقوف۔ دال، روپا سو رہی تھی۔ نمبر 1، آنگن میں۔ نمبر 2، کمرے میں۔ نمبر 3، کوٹھری میں۔ نمبر 4، برآمدے میں۔ ہاں، بدھ رام کی چھوٹی لڑکی تھی۔ نمبر 1، منچلی۔ نمبر 2، لاڈلی۔ نمبر 3، ضدی۔ نمبر 4، چنچل۔ ان جملوں کو غور سے پڑھیے۔ اتنی دیر ہو گئی، کوئی کھانا لے کر نہیں آیا۔ نمبر 2، لمبے چوڑے وعدے۔ نمبر 3، اکیلی عورت۔ نمبر 4، بڑھاپا بچپن کا دور ثانی ہوتا ہے۔ نمبر 5، سبز باغ۔ نمبر 6، اب پیٹ بھر روکھا دانا بھی مشکل سے ملتا ہے۔ اوپر دیے گئے جملوں میں کچھ جملے مکمل ہیں، ان میں بات بھی پوری ہو رہی ہے اور مطلب بھی پورے طور پر واضح ہو رہا ہے۔ لفظوں کے ایسے مجموعے کو جس میں لفظوں کے درمیان تعلق اور لگاؤ پایا جائے، اسے مرکب تام کہتے ہیں۔ جملہ 1، 4 اور 6 مرکب تام کے جملے ہیں۔ اس کے برعکس جملہ 2، 3 اور 5 میں بات پوری نہیں ہو رہی اور مطلب بھی پورے طور پر واضح نہیں ہو رہا۔ ایسے لفظوں کے مجموعے کو مرکب ناقص کہتے ہیں۔ پیج نمبر 66، سوال نمبر 6، آپ اس سبق میں سے مرکب تام اور مرکب ناقص کی تین تین مثالیں تلاش کر کے لکھیے۔ سوال نمبر 7، درج ذیل پیرا احساس، جذبے، تاثر اور زیرو بم کا خیال رکھتے ہوئے بلند آواز سے پڑھیں۔ روپا کو اپنی خود غرضی اور بے انصافی آج تک کبھی اتنی صفائی سے نظر نہ آئی تھی۔ ہائے، میں کتنی بے رحم ہوں، جس کی جائیداد سے مجھے 200 روپے سال کی آمدنی ہو رہی ہے، اس کی یہ درگت، اور میرے کارن آج سینکڑوں آدمیوں نے کھانا کھایا۔ میں ان کے اشارے کی غلام بنی ہوئی تھی۔ اپنے نام کے لیے، اپنی بڑائی کے لیے سینکڑوں روپے خرچ کر دیے، لیکن جس کی بدولت ہزاروں روپے کھائے، اسے اس تقریب کے دن بھی پیٹ بھر کھانا نہ دے سکی۔ محض اس لیے نہ کہ وہ بڑھیا ہے، بے کس ہے، بے زبان ہے۔ سرگرمیاں، نمبر 1، عید قربان اور ہماری ذمہ داریوں کے موضوع پر طلبہ کلاس میں 3 سے 4 منٹ کی تقریر کریں۔ نمبر 2، طلبہ لاڈلی کے کردار پر روشنی ڈالیں۔ افسانہ، جس کو شارٹ سٹوری بھی کہا جاتا ہے، اس سے مراد نثر میں ایک مختصر سادہ قصہ ہے جس میں زندگی کے ایک پہلو کو بے نقاب کیا گیا ہو۔ اردو میں مختصر افسانہ انگریزی زبان و ادب کے وسیلے سے آیا ہے۔ ہدایات برائے اساتذہ، نمبر 1، طلبہ کو افسانے کی ہیت اور فنی اور فکری انداز کے بارے میں بتائیے۔ نمبر 2، مذکورہ پیرا پڑھنے کے دوران طلبہ کی ضروری رہنمائی کرتے رہیے۔ نمبر 3، ناول اور افسانے میں فرق بتائیے۔ پیج نمبر 67، ڈاکٹر نبی بخش خان بلوچ، ولادت 1917، وفات 2011۔ ڈاکٹر نبی بخش خان بلوچ سندھ کے ایک گاؤں جعفر خان لغاری، ضلع سانگھڑ میں پیدا ہوئے۔ آپ ابھی 6 مہینے کے تھے کہ والد کا انتقال ہو گیا۔ آپ کی تربیت والدہ اور چچا نے کی۔ انہوں نے ایم اے علی گڑھ مسلم یونیورسٹی اور ایجوکیشن میں کولمبیا یونیورسٹی سے پی ایچ ڈی کیا۔ ڈاکٹر صاحب نے قیام پاکستان کے بعد علامہ آئی آئی قاضی کی سربراہی میں یونیورسٹی آف سندھ کی ترقی اور تعمیر میں اہم کردار ادا کیا۔ انہوں نے اردو سندھی لغت اور سندھی اردو لغت ڈاکٹر غلام مصطفیٰ خان کے ساتھ تیار کی۔ شاہ عبداللطیف بھٹائی پر تحقیقی مجلے، سندھ موسیقی، سندھی ادب کی تاریخ اور لوک ادب پر کتابیں لکھی ہیں۔ وہ نہ صرف سندھی بلکہ انگریزی، عربی، فارسی، سرائکی اور اردو کے بھی ماہر تھے۔ سندھ کے اس عظیم فرزند کو ان کی وصیت کے مطابق یونیورسٹی آف سندھ میں علامہ آئی آئی قاضی کی قبر کے برابر دفن کیا گیا۔ موجودہ کہانی سیانہ بادشاہ آپ کی تحریر کردہ کتاب لوک کہانیاں سے لی گئی ہے۔ پیج نمبر 68، سیانہ بادشاہ۔ ایک شخص تھا جس کے پاس بے شمار دھن دولت تھی۔ اس کے 4 بیٹے تھے۔ ایک بار وہ سخت بیمار ہوا، بہت علاج کرایا لیکن کوئی فائدہ نہ ہوا۔ جب بچنا محال دیکھا تو سوچا کہ میری جو بھی ملکیت ہے وہ ابھی اپنے لڑکوں میں تقسیم کر دوں، کہیں ایسا نہ ہو کہ میرے مرنے کے بعد آپس میں لڑ کر جدا ہو جائیں۔ یہ سوچ کر اس نے 4 دیگیں منگوائیں اور اپنی ملکیت کے حصے کیے، کچھ ایک میں، کچھ دوسری میں۔ اسی طرح 4 دیگوں میں کچھ نہ کچھ ڈال کر چاروں دیگیں جدا جدا اپنی کھاٹ کے چاروں پایوں تلے گاڑ دیں۔ جب سکرات کا وقت آیا تو چاروں بیٹوں کو بلا کر کہا، بیٹا، دھن دولت ایسی شے ہے جس کی وجہ سے ہمیشہ خون خرابہ ہوتا ہے۔ میں نے اپنی ساری ملکیت 4 حصوں میں تقسیم کر دی ہے اور 4 حصے الگ الگ اپنی چارپائی کے چاروں پایوں کے نیچے دفن کر دیے ہیں۔ میرے لیے تم چاروں ہی آنکھوں کے تارے ہو۔ اپنی ملکیت کا کوئی بھی حصہ میں نے چھوٹا بڑا نہیں کیا ہے، اس لیے تم میں سے ہر ایک میرے رو برو اپنا اپنا پایا مقرر کر لو، اور میرے مرنے کے بعد ان کے نیچے جو بھی گڑا ہوا ہو سو کھود کر نکال لینا۔ لڑکوں نے باپ کی یہ بات منظور کر لی۔ پیج نمبر 69۔ پھر قرآن دازی کر کے ہر ایک نے اپنا اپنا پایا مقرر کر لیا۔ جب ساہوکار مر گیا تو چاروں بھائیوں نے کھاٹ کے اپنے اپنے پائے تلے سے زمین کھودی، دھن کی دیکھ باہر نکالی۔ دیکھتے کیا ہیں کہ ایک دیکھ میں ہیرے جواہرات رکھے ہیں، دوسری سونے سے بھری ہے اور تیسری چوتھی میں کچھ بھی نہیں ہے۔ ایک میں صرف مٹھی بھر مٹی پڑی ہے اور دوسری میں 2-4 سوکھی ہڈیاں ہیں۔ جن لڑکوں کو ہیرے جواہرات اور سونے کی دیگیں ملیں وہ تو بڑے خوش ہوئے، باقی 2 لڑکوں کو جو مٹی اور ہڈیوں کی دیگیں ملیں وہ سخت ناراض ہوئے اور بھائیوں سے کہا، اس مٹی اور ہڈیوں کا ہم کیا کریں گے، ہم اصل ملکیت سے ضرور حصہ لیں گے۔ اس پر پہلے 2 بھائیوں نے کہا، بابا اپنے ہاتھوں سے ملکیت تقسیم کر گئے ہیں اور تم نے خود وہ ملکیت قبول کی تھی اور اپنی خوشی سے اپنے پائے مقرر کیے تھے، اب کیا ہوگا۔ آخر ان کی تکرار بڑھنے لگی اور بات 4 معتبر لوگوں تک پہنچی، لیکن وہ بھی کسی فیصلے پر نہ پہنچ سکے اور بولے، اس میں کیا راز ہے، لہٰذا کسی دانا شخص سے انصاف کراؤ۔ سبھی بھائی اس پر راضی ہو گئے اور کسی دانا شخص کو تلاش کرنے لگے، لیکن ایسا کوئی دانا شخص نہ ملا جو فیصلہ کر سکتا۔ تب وہ چاروں ساتھ ساتھ ملک کے بادشاہ کے پاس انصاف کے لیے گئے۔ پیج نمبر 70۔ بادشاہ ان کی بات سن کر پہلے تو سوچ میں پڑ گیا، لیکن پھر بھید کی گتھی سلجھاتے ہوئے بولا، تمہارے باپ نے بالکل صحیح فیصلہ کیا ہے، ہیرے جواہر والا ہیرے جواہر لے لے اور سونے والا سونا لے لے۔ جسے مٹی کی دیکھ ملی ہے وہ باپ کی زمین سنبھالے، اور جسے ہڈیاں ہاتھ آئی ہیں وہ چوپائے مال کا مالک ہے۔ بادشاہ کا یہ فیصلہ سن کر چاروں بھائی بہت خوش ہوئے اور اس کی شکر گزاری کی۔ چاروں بھائی بادشاہ کی دانش اور دانائی کی تعریف کرنے لگے اور دعائیں دیتے اپنے گھر آ پہنچے اور آپس میں پیار محبت سے رہنے لگے۔ ماخوذ از لوک کہانیاں، حصہ اول، مترجم ڈاکٹر سعدیہ نسیم آرا سرتاج۔ مشق۔ سوال نمبر 1، درج ذیل سوالات کے جواب دیجیے۔ الف، ساہوکار نے اپنے بیٹوں میں ملکیت کس طرح تقسیم کی؟ بے، ساہوکار کے 2 بیٹے کس بات پر سخت ناراض ہوئے؟ جیم، चारों भाई फैसले के लिए किसके पास गए? दाल, बादशाह ने क्या फैसला किया? हाँ, इस कहानी से हमें क्या सबक मिलता है? पेज नंबर 71। सवाल नंबर 2। दर्जेल खाली जगहें पूर कीजिए। अलिफ, एक साहूकार के डैश बेटे थे। नंबर 1, 3, नंबर 2, 4, नंबर 3, 5, नंबर 6, नंबर 4, 6। बे, चार देगें डैश पायों के नीचे दफन हैं। नंबर 1, पलंग के। नंबर 2, चारपाई के। नंबर 3, कुर्सी के। नंबर 4, मेज के। जीम, हर एक ने डैश करके अपना अपना पाया मुकर्रर कर लिया। नंबर 1, इत्तेहाद। नंबर 2, झगड़ा। नंबर 3, कुरानदाजी। नंबर 4, यकजहती। दाल, एक में सिर्फ मुट्ठी भर डैश पड़ी है। नंबर 1, रेत। नंबर 2, दाल। नंबर 3, मिट्टी। नंबर 4, गंदुम। सवाल नंबर 3। ज़ेल के कालम अलिफ को कालम बे से मिलाइए। कालम अलिफ, साहूकार ने अपनी मिल्कियत कालम बे सोने से भरी है। नंबर 2, कालम अलिफ दूसरी देख, कालम बे जमीन बाप की जमीन संभाले। कालम अलिफ, जिसे मट्टी की देख मिली वो। कालम बे, प्यार मोहब्बत से रहने लगे। कालम अलिफ, चारों भाई आपस में। कालम बे, चौपाए माल का मालिक है। कालम अलिफ, जिसे हड्डियां मिली वो। कालम बे, बेटों में तकसीम कर दी। सवाल नंबर 4। दिए हुए लफ्जी इशारों की मदद से कहानी मुकम्मल कीजिए। सुबकतगीन, गुलाम, शिकार, हिरन का बच्चा, पीछे देखना, हिरनी, रहम, छोड़ना, ख्वाब, बुजुर्ग, सल्तनत, मौत, इंतखाब, तख्त। पेज नंबर 72। सवाल नंबर 5। दर्जेल दुरुस्त बयानात के आगे सही का निशान लगाइए। नंबर 1, साहूकार ने सिकरात के आलम में बेटों को बुलाया। नंबर 2, साहूकार ने सारी मिल्कियत दो देगों में डाली। नंबर 3, चारों बेटों में मिल्कियत बराबर तकसीम हुई। नंबर 4, बादशाह नादान था। नंबर 5, बात चार मौतबर लोगों तक पहुंची। सरगर्मियां। नंबर 1, तुलबा किसी भी अखबार या रिसाले से लोक कहानी लेकर अपनी डायरी में चस्पा करें। नंबर 2, मुख्तलिफ रिसालों से तस्वीर वगैरह की मदद से कहानी लिखें। लोक कहानियां नज़म में भी होती हैं और नसर में भी। लोक कहानियां आवाम के ख्यालात की तर्जुमान होती हैं। तहरीरी शक्ल की बजाय सीना दर सीना दूसरी नस्ल तक पहुंचती हैं। हिदायत बराए असातज़ा। नंबर 1, कहानी लिखने और कहानी सुनाने में बच्चों की मदद कीजिए। नंबर 2, लोक कहानी ड्रामाई अंदाज में बच्चों को सुनाइए। पेज नंबर 73। मिर्ज़ा अदीब, विलादत 1912, वफात 1999। विलादत 1916, वफात 1999। मिर्ज़ा अदीब का नाम मिर्ज़ा दिलावर हुसैन अली, कलमी नाम मिर्ज़ा अदीब है। वालिद का नाम मिर्ज़ा बशीर अली था। इस्लामिया कॉलेज लाहौर से आपने बीए ऑनर्स का इम्तिहान पास किया। तालिब इल्मी के ज़माने ही से आपको लिखने लिखाने का शौक़ था, इसलिए मुख्तलिफ रसाइल में मजामीन लिखे। रिसाला साकी में अफसाना निगारी शुरू की। मशहूर रिसाले अदबी दुनिया में भी आपके मजामीन और अफसाने शाया हुए। आप रिसाला अदब लतीफ़ के मुदीर भी रहे। इस दौरान आप रेडियो के लिए स्क्रिप्ट भी लिखने लगे। एक एक्ट के ड्रामे लिखने में उन्हें बड़ी महारत हासिल थी। आपकी शोहरत की एक वजह आपकी किताब सहराए नूरत के खतूत भी है। جنگل، کمبل، خاک نشین، ناخن کا قرض، مٹی کا دیا، صحرا نورت کے رومان، آنسو اور ستارے، شیشہ میرے سنگ، فنکار، خوابوں کے مسافر، ستون، لہو اور قالین، اور پس پردہ فصل شب، شیشے کی دیوار اور مامو جان آپ کی مشہور تخلیقات ہیں۔ پیج نمبر 74، شہید۔ زمانہ 6 ستمبر 1966، مقام شہر قصور کی ایک نواحی بستی، جائے وقوع ایک دو منزلہ مکان کا نچلا کمرہ، وقت شام۔ کردار رضیہ، 11-12 سال کی ایک لڑکی، ماں باپ شاداں اور ایک سایہ۔ منظر، کمرے کو دیکھ کر یہ تاثر ہوتا ہے کہ ستمبر 1965 کی بھارتی بمباری سے یہ مکان کافی حد تک متاثر ہو چکا ہے، اور اب گھر والے بھی اس کی آرائش اور رکھ رکھاؤ کی طرف توجہ نہیں دیتے۔ کمرے میں مختصر سا سامان ہے، وہ بھی کسی ترتیب سے نہیں رکھا گیا۔ ایک میز پر دو گلدان پھولوں سے یکسر خالی پڑے ہیں، چائے کی ٹرے میں دو تین خالی پیالیاں اور ایک پلیٹ پڑی ہے۔ دیوار پر جاوید کی ایک فٹ سے کچھ کم چوڑی تصویر کے رنگین فریم پر ایک سنہری ہار پڑا ہے۔ رضیہ میز کے پاس ایک کرسی پر اس انداز سے بیٹھی ہے کہ اس کا منہ میز کے سرے پر جھکا ہوا ہے، بازو سے اس نے اپنے سر اور چہرے کو حلقے میں لے رکھا ہے، اس کا جسم مسلسل کانپ رہا ہے۔ پیج نمبر 75، معلوم ہوتا ہے سسکیاں بھر رہی ہے۔ سہن سے ماں کمرے میں داخل ہوتی ہے، 40 کے لگ بھگ عمر، اداس چہرہ، غمناک آنکھیں۔ وہ بیٹی پر آنکھیں جمائے آگے بڑھتی ہے، اس کے پاس آ کر جھک کر آہستہ سے اس کے سر پر ہاتھ رکھ دیتی ہے۔ رضیہ کی کپ کپاہٹ اور بڑھ جاتی ہے۔ ماں، رضیہ نہ بیٹی نہ، رو مت۔ رضیہ، امی۔ ماں، اٹھ اٹھ بیٹھو بیٹی، میری رانی اٹھو۔ اس کے دائیں بازو پر ہاتھ رکھ دیتی ہے۔ اٹھ بیٹھو رضیہ۔ رضیہ اٹھنے لگتی ہے، بدستور سسکیاں بھر رہی ہے، آنکھیں سوج رہی ہیں، اٹھ کر نظریں جھکائے کھڑی ہو جاتی ہے۔ ماں شفقت سے اس کے سر پر ہاتھ پھیرتی ہے۔ رضیہ لمحہ بھر کے لیے ماں کو دیکھتی ہے، پھر اپنا چہرہ دونوں ہاتھوں سے ڈھانپ کر روتی ہوئی ماں سے لپٹ جاتی ہے۔ ماں، بیٹی بس اب چپ ہو جا۔ رضیہ باہر جانے لگتی ہے، ماں غمگین نگاہوں سے اسے دیکھتی رہتی ہے۔ اتنے میں باپ صحن کے دروازے سے اندر آتا ہے، ادھیڑ عمر کا آدمی، آنکھوں پر عینک، ہاتھ میں چھڑی، کرتے پاجامے اور واسکٹ میں ملبوس، چہرہ افسردہ مگر افسردگی پر قابو پائے ہوئے۔ باپ، فاطمہ۔ ماں ٹرے واپس رکھ دیتی ہے، شوہر کی طرف دیکھتی ہے، آپ کہاں چلے گئے تھے؟ پیج نمبر 76، باپ، کہیں نہیں، یہی تھا، رضیہ کہاں ہے؟ ماں، میں اندر آئی تو میز پر سر رکھے رو رہی تھی۔ باپ، بچی ہے نا، صبر آتے آتے آئے گا۔ ماں، اور آج کے دن تو زخم تازہ ہو گئے ہیں ہم سب کے۔ باپ تصویر کی طرف دیکھ کر، یہ ہار کس نے ڈالا ہے؟ آگے بڑھ کر چھڑی رکھ دیتا ہے اور تصویر کو قریب سے دیکھنے لگتا ہے۔ ماں، رضیہ نے بھائی کے گلے میں تو نہ ڈال سکی، اس کی تصویر فقرہ پورا نہیں کر پاتی۔ دوپٹے کے پلو سے آنسو پوچھنے لگتی ہے۔ باپ، یہ سعادت دنیا میں بہت خوش قسمت کے حصے میں آتی ہے، شہادت کو تم کیا سمجھتی ہو؟ وطن کی خاطر جان دے دینا، یہ شرف ہر ایک کو کہاں نصیب ہوتا ہے۔ ماں، تصویر اٹھا کر کہیں چھپانا دوں اسے؟ تصویر اٹھانے لگتی ہے کہ رضیہ کمرے میں داخل ہوتی ہے۔ ماں شوہر کی طرف دیکھتی ہے، جو اشارے سے تصویر کو وہیں رہنے دینے کے لیے کہتا ہے۔ رضیہ آگے بڑھتی ہے اور تصویر پر ہار کو ترتیب دے کر اسے درست کرتی ہے۔ ماں اور باپ دم بخود اسے دیکھتے رہتے ہیں۔ باپ، تم نے پرسوں کہا تھا ٹافیاں لیتا آؤں، چلو جو تمہیں اچھی لگے لے لینا۔ رضیہ کچھ سوچ کر قدم اٹھاتی ہے اور باپ بیٹی دونوں دروازے سے نکل جاتے ہیں۔ ماں پھر تصویر کو دیکھنے لگتی ہے، بے اختیار اس کے منہ سے نکلتا ہے، اف میرے اللہ۔ صحن کے دروازے سے شادا کی آواز آتی ہے، رضیہ رضیہ۔ ماں مڑ کر دیکھتی ہے اور کہتی ہے، آ جاؤ شادا، میں یہاں ہوں۔ شادا ماں کی ہم عمر، हंसती हुई आगे बढ़ती है, मगर फातिमा और तस्वीर पर नज़र पड़ती है, वो भी उदास हो जाती है। शादा: क्या बात है बहन, आज दिन भर ऊपर नहीं आई। मैं तो समझती थी आज तुम लोग घर पर नहीं हो, इतनी खामोशी थी तुम्हारे यहाँ। माँ: हम तो कहीं नहीं गए, घर ही में रहे सारा दिन। शादा: कोई आवाज़ ही नहीं थी, ना तुम्हारी ना रजिया की। माँ: क्या बताऊँ बहन। शादा: खैर तो है, क्या बात थी। माँ: आज जावेद की 24वीं सालगिरह हुई। शादा: 6 सितंबर को। माँ: यही उसके पैदा होने का दिन है, और इसी दिन शिद्दत एहसास से खामोश हो जाती है। यही दिन था और वो छुट्टी पर आया हुआ था। सुबह से घर में रौनक थी, मेरी रजिया ने घर में रंगारंग झंडियाँ लगाई थीं। सब अजीज हमसाए उसके दोस्त जमा हुए थे। इतनी चहल पहल और हंगामा था कि शादी का सा समा लगता था। रजिया को भाई की सालगिरह मनाने का बहुत शौक था। दोस्त अहबाब जावेद को तोहफे दे रहे थे। पेज नंबर 78। रजिया ने खुद पैसे जमा करके जो हार खरीदा था वो अलमारी में से निकालकर खुशी खुशी भाई की तरफ चली चली आ रही थी। माँ रुक गई, दरवाजे पर दस्तक हुई। जावेद को ड्यूटी पर हाजिर होने का हुक्म मिला था, वो हुक्म मिलते ही जाने लगा। हमने रोका तो कहने लगा, माँ वतन ने मुझे पुकारा है, अब मैं किसी और काम के लिए नहीं रुक सकता। शादा उसी वक्त चला गया। माँ उसी लम्हे बहन कहती रह गई, भाईजान गले में हार डलवा लो, मगर बोला, वापस आकर ही हार गले में डालूंगा रजिया, और चला गया। रोशनी मद्धम हो चुकी है, सहन के दरवाजे से एक साया बढ़ता हुआ दिखाई देता है। यकायक रजिया की आवाज़ उभरती है, रजिया भाईजान आप। जावेद: रजिया रजिया भाईजान आप कहाँ थे, कहाँ थे आप। जावेद: यहाँ वहाँ हर जगह हर मुकाम पर, कहाँ नहीं था मैं। रजिया: आप तो मैदाने जंग से लौटे ही नहीं थे। अब्बा जान कहते थे उन्होंने आपका लहू भरा जिस्म देखा था, और भाईजान आप भाईजान है ना। जावेद: तुम देख नहीं रही मुझे। रजिया: हाय हमें आपको कितना इंतज़ार था। जावेद: मुझे मालूम था मेरी प्यारी बहन मेरा इंतज़ार कर रही होगी। पेज नंबर 79। रजिया: मालूम है आज कौन सा दिन है। जावेद: 6 सितंबर, मेरी सालगिरह का दिन। जावेद: तुम देख नहीं रही मुझे। रजिया: हाय हमें आपका कितना इंतज़ार था। जावेद: वो हार मैं अब भी देख रहा हूँ। रजिया: देख रहे हैं ना अपनी तस्वीर के गिर्द। जावेद: हाँ। रजिया: मेरी कितनी आरजू थी कि यह हार आपके गले में डालूं, मगर आप चले गए। जावेद: इसीलिए तो आया हूँ। रजिया: किस लिए। जावेद: वो हार तुम अब भी मेरे गले में डाल सकती हो। रजिया: अच्छा। जावेद: क्यों नहीं। रजिया: तो उतार लूँ हार। हार फिजा में लहराता है। रजिया: ओ भाईजान। जावेद: अब तो खुश होना। रजिया: पसंद है यह हार आपको। जावेद: मेरी बहन का हार मुझे पसंद क्यों ना होगा। यह हार तो शफक और कौसे फजा को गूंद कर बनाया गया है, कितना प्यारा कितना खूबसूरत है यह हार। पेज नंबर 80। रजिया: मगर भाईजान आप दरवाजे की तरफ क्यों देख रहे हैं। जावेद: मुझे जाना है रजिया। रजिया: नहीं भाईजान। जावेद: देखो मैंने तुम्हारी ख्वाहिश पूरी कर दी, अब मुझे जाना है। रजिया: क्यों जाना है आपको। जावेद: मुझे जाना है। जाना कहाँ है, मैं यहीं रहूँगा तुम्हारे आसपास, सुबह की रोशनी में, दोपहर की धूप में, रात के अंधेरों में, हर वक्त तुम्हारे करीब। तुम मुझे नहीं देख सकती, मगर मैं तुम्हें देखा करता हूँ। साया पीछे हटने लगता है, पीछे होता जाता है। रजिया की भाईजान भाईजान कहती आवाज़ बढ़ने लगती है। बाप कमरे में दाखिल होता है। बाप: क्या हुआ रजिया, क्या हुआ बेटी। रजिया: भाईजान अभी यहीं थे, यहीं थे, मैंने उनके गले में हार डाला था। बाप: बेटी जाने वाले कब लौट कर आते हैं। माँ और शादा भी कमरे में दाखिल होती हैं। हैरत से शादा पूछती है, क्या मामला है। बाप: कहती है अभी भाईजान आए थे, मैंने उनके गले में हार डाला है। शादा: हार तो वो पड़ा है बच्ची। शादा आगे बढ़कर हार उठाने की कोशिश करती है, चीख मार कर हाथ हटा लेती है। पेज नंबर 81। सब कहते हैं, क्या हुआ। शादा: लहू लहू, हार पर लहू, सचमुच लहू। माकूज़ मिट्टी का दिया। मश्क: सवाल नंबर 1, दर्ज़ ज़ेल सवालात के जवाब दीजिए। अलिफ: जावेद शहीद का ताल्लुक किस शहर से था। बे, जावेद के मकान की हालत किस वजह से खराब थी। नंबर जीम, रजिया क्यों रो रही थी। दाल, सालगिरह के मौके पर जावेद को क्या हुक्म मिला था। हाँ, रजिया के वालिद ने फातिमा को तसल्ली देने के लिए क्या जुमले अदा किए। वाव, रजिया ने साया देखकर किसका नाम लिया। जे, शादा ने हार को उठाया तो चीख कर क्या बोली। सवाल नंबर दो, दर्जेल अल्फाज के जुमले बनाइए। आराइश, कपकपाहट, सादत, जाय वकू, मध्यम, शफक, दम बखुद, रख रखाव। सवाल नंबर तीन, जावेद शहीद का वाकया अपने अल्फाज में तहरीर कीजिए। सवाल नंबर चार, हुब्बे वतन के मौजू पर मकालमा तहरीर कीजिए। सवाल नंबर पाँच, मिर्ज़ा अदीब ने इस ड्रामे में क्या पैगाम दिया है। सवाल नंबर छः, दर्ज ज़ेल अल्फाज पर एराब लगाइए। लहू, गमगीन, अफसरदा, इख्तियार, मुकाम। पेज नंबर 82, सरगर्मियां। नंबर एक, यौम दिफा के मौके पर शहीदान वतन के मौजू पर 3 से 4 मिनट तक की तकरीर करें। नंबर दो, निशान हैदर पाने वाले शहदा की तस्वीर का चार्ट बनाइए। अगर आपने इस सबक से मिलता जुलता कोई वाकया सुना या पढ़ा हो तो बयान करें। ड्रामा यूनानी लफ्ज ड्राओ से मुश्तक है, जिसके मानी अमल या अदाकारी या दूसरे लफ्जों में कुछ करके दिखाना है। ड्रामा एक कहानी है जो अदाकारों के जरिए नाजरीन के सामने स्टेज पर पेश किया जाता है। बाल्फाज़े दीगर, ड्रामा एक नकाली है जो हरकत और तकरीर के वसीले से किया जाता है। हिदायत बराए असातजा। नंबर एक, तुलबा के लगाए गए एराब अच्छी तरह से चेक कीजिए और गलतियों की इसलाह कीजिए। नंबर तीन, तुलबा को ड्रामे के बारे में तफसीलन से बताइए। नंबर तीन, बच्चों से बनवाए हुए जुमलों की इसलाह कीजिए। पेज नंबर 83, मौलवी अब्दुल हक। विलादत 1870, वफात 1961। मौलवी अब्दुल हक ज़िला मीरठ हिंदुस्तान के कस्बे हापड़ में पैदा हुए। इब्तदाई तालीम पहले फिरोजपुर और फिर अलीगढ़ में हासिल की। अलीगढ़ ही से बीए किया। इल्मी खिदमात के सिले में इलाहाबाद यूनिवर्सिटी और अलीगढ़ यूनिवर्सिटी से डीलिट की एजाजी डिग्रियां मिली। आप कुछ अरसा हैदराबाद दक्कन में भी रहे और तालीम के साथ उर्दू के लिए मुख्तलिफ खिदमात अंजाम दीं। अंजुमन तरक्की उर्दू के सेक्रेटरी मुकर्रर हुए, फिर दिल्ली में भी इसी ओहदे पर फाइज रहकर काम किया। तकसीम हिंद के बाद कराची मुंतकिल हो गए। यहाँ आकर अंजुमन तरक्की उर्दू की बुनियाद रखी। पहले उसके सेक्रेटरी और बाद में सदर बने। इंतकाल के वक्त तक सदर के ओहदे पर खिदमात सर अंजाम देते रहे। आपकी आखिरी आरामगाह उर्दू कॉलेज कराची में है। मौलवी साहब की उर्दू के लिए खिदमात के सिले में कौम ने आपको बाबाए उर्दू का लकब दिया। लुगत, कवायद, तहकीक, तदवीन और तबसरे के हवाले से उनकी मुतअद्दिद किताबें छप चुकी हैं। शख्सियत निगारी पर चंद हम असर उनकी मशहूर तसनीफ है। इसी तसनीफ से ये खाका लिया गया है। पेज नंबर 84, नामदेव माली। हासिलात तालुम। ये सबक पढ़कर तुलबा मुख्तलिफ असनाफ नसर में इम्तियाज कर सकें। नंबर दो, इशारों की मदद से कहानी लिख सकें। नंबर तीन, किसी भी मौजू पर दुरुस्त लबो लहजे और तलफ़ुज़ से 7-10 منٹ تک تقریر کر سکیں۔ نمبر 4، خاکہ نگاری کے بارے میں جان سکیں۔ نام دیو مقبرہ رابعہ دورانی اورنگ آباد حیدرآباد دکن کے باغ میں مالی تھا۔ مقبرے کا باغ میری نگرانی میں تھا۔ میرے رہنے کا مکان بھی باغ کے احاطے ہی میں تھا۔ میں نے اپنے بنگلے کے ساتھ چمن بنانے کا کام ناب دیو کے سپرد کیا۔ میں اندر کمرے میں کام کرتا رہتا تھا۔ میری میز کے سامنے بڑی سی کھڑکی تھی، اس میں سے چمن صاف نظر آتا تھا۔ لکھتے لکھتے کبھی نظر اٹھا کر دیکھتا تو نام دیو کو اپنے کام میں مصروف پاتا۔ بعض دفعہ اس کی حرکتیں دیکھ کر بہت تعجب ہوتا۔ مثلاً کیا دیکھتا ہوں کہ نام دیو ایک پودے کے سامنے بیٹھا، پانی ڈال کر ڈول درست کی اور ہر رخ سے پودے کو مڑ مڑ کر دیکھا، پھر الٹے پاؤں پیچھے ہٹ کر اسے دیکھنے لگا۔ دیکھتا جاتا تھا اور مسکراتا اور خوش ہوتا تھا۔ یہ دیکھ کر مجھے حیرت بھی ہوتی اور خوشی بھی۔ اب مجھے اس سے دلچسپی ہونے لگی، یہاں تک کہ بعض وقت اپنا کام چھوڑ کر اسے دیکھا کرتا، مگر اسے کچھ خبر نہ ہوتی کہ کوئی دیکھ رہا ہے۔ وہ اپنے کام میں مگن رہتا۔ اس کی کوئی اولاد نہ تھی، وہ اپنے پودوں اور پیڑوں ہی کو اپنی اولاد سمجھتا تھا اور اولاد کی طرح ان کی پرورش کرتا تھا۔ پیج نمبر 85۔ کتاب کا پارٹ نمبر 5 یہاں مکمل ہوتا ہے۔ کتاب کا بقیہ حصہ پارٹ نمبر 6 میں سنیں۔